نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي رب يسر ولا تعسر وتمم بالخير. صحیح بخاری کے اگلے سیشن کا آغاز کریں گے حدیث نمبر 101 سے اور باب نمبر 33 ہے 33 الانصات للعلماء خاموش رہنا اہل علم کی بات سننے کے لیے. قرآن پاک میں آپ نے ایک لفظ پڑھا تھا سورۃ الاعراف میں وَإِذَا قُرِئَ الْقُرْآنُ فَاسْتَمِعُوا لَهُ وَأَنصِتُوا لَعَلَّكُمْ تُرْحَمُونَ. تو وہ جو لفظ ہے نا انصتوا وہی یہاں ہے انصات میں الانصات, ٹھیک ہے, خاموش رہنا. یعنی علم کی محفل میں انسان کو خاموش رہنا چاہیے. یہ صرف اس انسان کی عزت نہیں ہوتی بلکہ یہ اس علم کی عزت ہوتی ہے. امام مالک کے بارے میں آتا ہے کہ ایک بار وہ حدیث کا درس دے رہے تھے اور غالباً 40 بار ان کو بچھو نے کاٹا لیکن وہ وہاں سے ہلے نہیں, اور آخری بار جب اس نے کاٹا تو بالکل چہرے کا رنگ زرد پڑ گیا تھا, اور جب کسی نے آ کے دیکھا تو ان کی بیک پہ 40 بائٹس تھے بچھو کے. بچھو سمجھتے نا, اسکارپین. یعنی آپ لوگوں نے کہا کہ آپ ہلے ہی نہیں, آپ کو یہ چبھا نہیں, کہا کہ حدیث کی عزت کے لیے. امام مالک کے بارے میں آتا ہے کہ مدینہ شہر میں جا کے جوتا نہیں پہنتے تھے, نبی کی محبت میں مسجد نبوی میں جاتے تھے تو بولتے ہی نہیں تھے, ہلکی آواز میں سے ایک وسپر میں بات کرتے تھے, کہتے تھے صاحب قبر کی تعظیم کے لیے. جب محبت سچی ہوتی ہے نا تو اس کا اظہار بڑا خوبصورت ہوتا ہے, اور بازاری محبت میں تو انسان آسمان سے ستارے بھی توڑنے کی باتیں کرتا ہے, اور عملی طور پہ ہو سکتا ہے 4 بال بھی وہ نہ چھوڑ سکے نبی کی سنت پہ. تو لہٰذا ہم دیکھیں گے کہ اللہ کے نبی کے بارے میں اس بات کو ہم کیسے پڑھیں گے. روایت عن جریر رضی اللہ عنہ ان نبی صلی اللہ علیہ وسلم قال, حضرت جریر بن عبداللہ سے روایت ہے کہ نبی صلی اللہ علیہ وسلم نے فرمایا قال له فی حجت الوداع, حجت الوداع کے موقع پہ آپ نے کہا. یہ جو لفظ نا الوداع, ودا لفظ اردو میں ہم بولتے ہیں ودائی ہو گئی, ہم تو کہتے ہیں نا ودا, الوداع, ودا نہیں ہوتا, واو پہ دیکھ لیں آپ زبر ہے الوداع, ٹھیک ہے, چھوڑ دینا. تو آپ نے اس وقت کیا کہا, استنصت الناس, چپ کرواؤ لوگوں کو, خاموش کرواؤ لوگوں کو. فقالا, پھر اس کے بعد آپ نے فرمایا لا ترجیو بعدی کفارا, میرے بعد کافر نہ بن جانا, یعنی دوبارہ اسلام چھوڑ کے پیچھے نہ چلے جانا. یدربو بعدکم رقاب بعدن, کے مارے باز تمہارا باز کی گردن کو. یعنی عرب لوگ جو تھے اسلام سے پہلے بہت لٹیرے لڑاکے اور جھگڑالو قوم تھی, اللہ کے نبی کی تعلیمات میں اتنا سکون اطمینان اور صحیح پیس تھا کہ آپ کہہ سکتے ہیں کہ دنیا کے دا بیسٹ پیس میکر واز پروفٹ محمد صلی اللہ علیہ وسلم. آپ کی تعلیمات سے لوگوں نے جھگڑے چھوڑے, لڑائیاں چھوڑی, خون بہانا چھوڑا, اور اس کے بعد اسلام میں ایسے آ گئے کہ بھائی بھائی بن گئے. تو اللہ کے نبی کو اب خدشہ تھا اس بات کا کہ میرے بعد کہیں دوبارہ نہ پلٹ جائیں. اس میں بہت ساری باتیں ہیں. پہلا جو حدیث کا ٹاپک ہے وہ تو آپ نے سمجھ ہی لیا کہ آپ نے صحابی سے کہا کہ لوگوں کو چپ کراؤ, استنصت الناس. کیوں؟ آپ دیکھیے کہ جب لوگ بھی بولے اور استاد بھی بولے تو لوگ کس کی سنیں گے. ہمارے اسلاف علم کی محفل میں اتنی خاموشی سے بیٹھتے تھے کہ اگر کسی کا قلم, یعنی پہلے اس دور میں لکڑی کی قلمیں ہوتی تھیں اور دوات میں ڈپ کر کے, سیاہی میں ڈپ کر کے اس کو لکھتے تھے, لکھتے ہوئے کسی کی قلم سے وہ جو ہوتی نا کھر کھر کی آواز آتی تھی, کبھی آپ نے لکھا ہو تو آپ کو یاد ہوگا, وہ آواز بھی آتی تھی نا, تو اس کی حدیث نہیں لیتے تھے. کہتے تھے کہ جب استاد بات کر رہا ہوگا تو اس کے کانوں نے اپنی اس آواز کی وجہ سے ہو سکتا ہے استاد کی بات نہ سمجھی ہو, تو ہم نہیں لیتے. اتنی خاموشی ہوتی تھی وہاں کہ بعض دفعہ پرندے جو ان کے سروں پہ آ کے بیٹھ جاتے تھے, سمجھتے تھے کہ یہ انسان نہیں, یہ اسٹیچوز ہے, کیونکہ وہاں اس طرح کی چھتیں اور اس طرح کے رومز تو نہیں تھے نا, اوپن ایئر میں عموماً بیٹھتے تھے صحابہ. تو خاموش رہنا چاہیے. آپ دیکھیے کہ جو طالب علم ہوتا ہے نا وہ مختلف چیزوں سے سیکھ رہا ہوتا ہے. کتاب کے ساتھ سیکھتا ہے, آپ لکھ لیں کہ علم میں معاون کون کون سی چیزیں ہوتی ہیں. سب سے پہلی چیز کتاب. کتاب نہیں ہوتی انسان لاسٹ فیل کرتا ہے, ادھر دیکھے گا ادھر دیکھے گا, اٹھتے کو دیکھے گا بیٹھتے کو دیکھے گا, اور آپ خود فیل کریں گے کہ جب آپ کے سامنے کتاب کھلتی ہے نا تو آپ کو پتہ بھی نہیں چلتا کون آیا کون گیا. انسان ہے نا, اس کی نظر فوراً ہلتی ہے ذرا سی دوسری چیز میں. تو کتاب سے ہم بہت سیکھ رہے ہوتے ہیں. دوسری چیز ہم استاد سے سیکھتے ہیں. یعنی استاد نہ ہو, صرف آپ کے ہاتھ میں کتاب ہو, یا ساری کتابیں کھول کے پکڑ کے پڑھنے لگ جائیں تو وہ صرف ٹیلو کالی ہوتی ہے, تو بول میں بول, تم نے یہ کہا میں نے اس نے کہا, اس کا نتیجہ تو عام علم سے نہ حاصل کرنے سے بھی خراب ہوتا ہے. फिर उसके बाद तीसरी चीज़ जिससे इंसान सीखता है ना, वो माहौल होता है, सराउंडिंग। आपका माहौल कितना स्पिरिचुअल है, एटमॉस्फेयर कह लीजिए। अब जब इल्म की महफिल में बीच में बच्चे बोल रहे हैं, अभी एक बच्चा चुप हुआ तो दूसरा चूंचन शुरू हो गया, वो हुआ तो पीछे से कोई खांस पड़ा, तीसरा हुआ तो उसकी कुर्सी की छिटछिट की आवाज़ आई, थोड़ी देर भी नहीं अभी बात शुरू हुई तो कोई और बोला, तो इल्म का तकद्दस ख़त्म हो गया। इसलिए इल्म की महफिल में खामोश रहना, सीधे बैठना, लाइनें बना के बैठना, गैप्स को दूर करना, ये उस्ताद की इज्जत नहीं होती, ये सब साथियों की मदद होती है उस इल्म को सीखने में। और उस्ताद के अंदर से बात नहीं निकलती जब तक कि बाहर का माहौल मुवाफिक ना हो। आपको तो लेने में बताइए ना ये चीजें, इल्म देने में जो चीजें माविन है उसकी लिस्ट तो बहुत लंबी है, लेकिन उसमें एक बहुत अहम चीज तालिब इल्म होते हैं। आप कहां बैठे हैं, किस जगह बैठे हैं, आप किस माहौल में बात सुन रहे हैं। मैंने बाज दफा ऐसा भी किया, जब मैं अमेरिका में थी तो एक क्लास सुबह होती थी, एक शाम को होती थी, और बिलीव मी के सम टाइम ऐसा हो जाता था कि सेम सबक सुबह भी होता था शाम भी, मुख्तलिफ क्लासें, कभी आगे पीछे थे, कभी थोड़ा आगे कभी पीछे है, लेकिन सम डे सेम सबक होता था हमारा। और मैं खुद पे हैरान होती थी, उस वक्त रिकॉर्डिंग्स वगैरह नहीं थी अभी इस तरह, और रिकॉर्डिंग का कोई ऐसा चला के क्लासेस करने का ट्रेंड भी नहीं था अभी हमारा, लेकिन उस वक्त मैं ये सोचती थी कि जो आयतें मैंने सुबह पढ़ा ली, वहाँ मेरे सामने सिस्टर्स बैठी होती थी क्लास में, लेकिन जो शाम को मैं पढ़ाती थी ना, उस वक्त सिर्फ ऑनलाइन स्टूडेंट्स होते थे। जैसे अगर आप सब दूसरे रूम में चले जाएं तो इस वक्त जो मेरे साथ ऑनलाइन पे साथी सुन रहे हैं, ये सब होते थे। अब उस वक्त जो मैंने वो इंजॉय किया हुआ, मैं आज भी उस लज्जत को पाती हूँ। ह्यूस्टन में मैं होती थी उस वक्त, बड़ा अच्छा खूबसूरत सा ऑफिस था, वहाँ बैठ के मैं अपनी क्लास करती थी, रात 8 से 9 या जो भी टाइम था, मेरे अंदर से उतरती थी। आप लोग अगर कभी भी, अब जो लोग पुराने सुनने वाले हैं वो इस चीज़ को फर्क महसूस करते हैं कि अब तो हमारे घर में ऑडियो कोई चलती है ना, तो हमारे घर वाले भी बता देते हैं कि ये उस्ताजा की पुरानी है, ये नहीं है। मैं ऐसे बोलती थी जैसे मैं खुद से बात करती हूँ, रब का पैगाम मेरा नाम सारा यही है, वो तो खुद कलामियाँ ही लगती हैं। मुझे ऐसे लगता था दुनिया में कोई नहीं है, सिर्फ मैं और मेरा रब है। तो मैं हैरान होती थी कि वो बातें, ये जो बातें अब मेरे दिल में आ रही हैं, सुबह क्यों नहीं आई, क्योंकि सुबह वाला माहौल और होता था, उसमें सिस्टर्स थी, और जो सामने आमने सुबह में बात होती है साथियों में, वो इंटरेक्टिव होती है, उसमें जरा लाइवली बात है। जैसे सभी लोग जानना है, उसमें सब कहते हैं ये बहुत लाइवली दर्स है, हमें ऐसे लगता है हम दर्श नहीं सुन रहे, हम बातें सुन रहे हैं या पढ़ नहीं रहे। तो कहने का मकसद ये कि जो ऑडियंस होते हैं ना, ये कहलवाते हैं, माहौल अच्छा होता है, बहुत दिल से बात निकलती है। और बाद जब माहौल ऐसा होता है कि इंसान कहता है बस अब जल्दी से रैप अप करो, दुआ करो। और सबसे आसान दर्श देना पता क्या है, बहुत शोर में दर्श दो, जो फिर मुंह में आए वो बोलो। अब यहां मैं इस पर इतनी लंबी बात नहीं करना चाहती, लेकिन चूंकि आप लोग मुस्तकबिल के उस्ताद हैं, तो आपको फर्ज मेरा बनता बताऊं कि जैसे अब कहीं भी दर्श में जाते हैं हम लोग, तो समटाइम क्या होता है कि जब लोग मुझे कहते हैं आज आप क्या दर्स देंगी, एक तो वो है ना जो बड़े अरेंज दर्स हैं, फ्लायर अनाउंसड है, हमारे अपने लोगों के साथ जो होता है वो तो हमें पता होता है कि ये टॉपिक बोला यही देना है। जो पब्लिक दर्स है, जैसे आपने घर में बुलाया, कल कहीं है, परसों कहीं है, तो उसमें कोई हमारे पास ना फ्लायर होता है ना क्या होता है। घर वाले से मैं हमेशा पहले पूछती हूँ कि क्या ख्याल है, किस पे देना चाहिए, किसी ने कोई फरमाइश की हो तो इट्स ओके, अदरवाइज मैं क्या करती हूँ, मैं जाके वहां के लोगों को देखती हूँ माहौल कैसा है। बिलीव मी, सम टाइम घर से कभी बड़े जोश से, शौक से, बहुत मदलल, बड़ा अच्छा दरसे हदीसे आयते जमा करके लेके गए होते कि आज इस मौजू पे बात करेंगे, क्योंकि ये दर्स पहले नहीं दिया, लेकिन वहां जाए तो साफ समझ आती, यहाँ ना कोई लिख रहा है ना पढ़ रहा है, और शोर है, क्या होगा। समटाइम ऐसी जगह भी हम जाते हैं कि हमारे पास माइक भी नहीं होता या नेट भी नहीं है, रिकॉर्डिंग भी नहीं है, और रिकॉर्डिंग ना हो रही हो तो जो दर्स देना आसान है अल्लाह की बिना, इसलिए कि उसमें पता है कि जो लोग हैं बस वो यही है, गलतियां भी हो गई तो इनको ही पता लगनी है, ना भी हुई तो। कहने का मकसद यह है कि खामोश रहकर स्वार्थी अपने उस्ताद से ज्यादा लेते हैं, फिर वो बातें भी बताई जाती हैं, दो दो घंटे का दर्स भी हो जाता है, स्टूडेंट्स लिख रहे होते हैं, पता भी नहीं चलता वक्त का। पब्लिकली दर्स 40-50 मिनट के ज्यादा नहीं बोलते हम, क्यों कि लोग सिर्फ सुन रहे होते हैं, और सुनने के बाद इतना ज्यादा नहीं हो सकता। अभी आप कहीं दर्स देने जाएं तो अगर आपको लगे ना कि बच्चे भी हैं, औरतें भी हैं, शोर भी हो रहा है, आप नई जगह पर जाके आप करें प्लीज चुप कराएं, खामोश हो जाएं, बच्चे ना बोलें, इनको चुप करें, नेवर डू दिस, बस फिर आप उनके लेवल पर बातें करें, फिर आम बातों वाली बात कर दें, फिर आप ये ना कह अच्छा जी मैंने तो आपको पॉइंट्स नोट कराने थे, कापियां लाएं, पेन लाएं, घर वाले से कोई कापी है, पेन नहीं। देखिए आधे से ज्यादा कामयाबी जो होती है ना बात करने में, वो उस माहौल को पहचानने की है, इस वक्त मैं इनसे क्या बात करूंगी। जैसे मैं एक जगह गई तो हमारी अपनी साथियों की क्लास, वो स्पील जन्ने चला रहे हैं वो लोग भी, तो मैं उनके पास गई, मैंने जब पूछा कैसे करते हैं क्या करते हैं, उन्होंने कहा कि जी ये 5वें पारे पे माशाल्लाह बहुत ये स्टूडेंट है, बहुत अच्छा, उनके नोट्स भी मैं देखती हूँ। मैंने कहा आप ये बताइए कि अच्छा इनके टेस्ट कैसे हैं, कहती टेस्ट तो हम नहीं लेते हैं, आप टेस्ट नहीं लेते। फिर उसके बाद लोग लिखते, कहती लिखते भी नहीं है। मैंने कहा अल्लाह की बंदी, ये आप सबीलुल जनान को क्यों सुना रही हैं? देखिए आप 2.5 घंटे, 2.25 घंटे या 2 घंटे का एक लेसन जो उनको सुनाती हैं, ना वो लिखते हैं ना वो आगे से उसके टेस्ट दे रहे हैं, तो आपने उनको क्यों फंसाया हुआ? आप उनको दौरे कुरान सुनवाएं और उनको जल्दी जल्दी फीलिंग आए और वो कुरान पूरा करें। मैंने कहा मुझे ये बताइए कि जो वो सुनते हैं क्या उनको याद रहता होगा? घर जाएंगी तो घर जाके किसी से शेयर करेंगी? कहती ये तो मैंने नहीं सोचा। तो बात समझिए आपको, जहां हमने सबीलुल जनान कोर्स शुरू कराना होता है कम से कम 1 महीने की तैयारी करवाते हैं पहले, कई चीजें तैयार करनी होती हैं, बुक्स मंगानी, बैठना, मॉल तय करना, और अल्हम्दुलिल्लाह हर महीने में 1-2 जगह पे कोर्स नया शुरू हो ही रहा है अल्लाह की तौफीक से डिफरेंट जगहों पे। तो अब मैं जो बोल रही हूँ इस वक्त, आप इसी माहौल को ले लीजिए, आज मैं आप बोल रही हूँ आपके साथ, अब आप सिर्फ सुन रहे हैं, मेरा मुंह देख रहे हैं, लिख नहीं रहे, पढ़ नहीं रहे, तो क्या मुझे आपको हदीसें कोट करानी चाहिए, आयतों के नंबर कोट कराने चाहिए? चले मैं तो हो सकता है आज इस नियत से बोल दूं कि आप नहीं लिख रहे हैं, कल मेरी रिकॉर्डिंग सुन के जो भी सुनेगा वो तो लिखेगा। बहुत दफा ऐसा भी हुआ, ये अब नए तजुर्बे आपको कई की बता रही हूँ, लेकिन बहुत दफा सिर्फ मैं रिकॉर्डिंग के लिए बोलती हूँ। कल भी मेरा एक दर्स था, ये बल्कि इन्हीं आप ही की क्लास के साथ था, ये जिनके अंदर ये क्लास में ये चलेगी रिकॉर्डिंग, तो बड़ी दिलचस्प बात हुई। कुछ ऐसा था कि मैं इनके साथ बात कर रही थी, मौलम कुरान की शख्सियत जो है उसके बारे में इन्होंने नबी सल्लम के कुछ एंगल पढ़े थे, तो उसका डिस्कशन था, तो मैं अपनी तरफ से इनको कुछ इनपुट दे रही थी। तो उसमें मैं इनको जो बात कह रही थी वो ये था कि जब इंसान लोगों से बेनियाज हो जाता है और उसको बिल्कुल इसकी परवाह नहीं होती कि लोग उसको सुन रहे हैं कि नहीं सुन रहे, तो वो बहुत दिल से बात करता है ना। तो अच्छा मजे की बात देखिए कि मैं जो बातें कह रही थी ना, और साथ मेरे घर में थी तो रिकॉर्ड ही हो रहा था और वो सुन रहे थे जाती, एकदम मेरे स्क्रीन पे वो आ गया, जो कभी नेट का कनेक्शन जाता है ना तो पैलटॉक नहीं है। अब आप मेरी कंडीशन देखें कि बस वो एक ही स्टूडेंट था मेरा पैलटॉक, वो भी चला गया। अब मैं बोल रही थी अपनी धुन में, मैं बिल्कुल बोलती रही बोलती रही। उन्होंने कहा जज़ाकअल्लाह खैर उस्ताद, इस पे मैसेज आ गया कि आपकी मोटिवेशन से स्टूडेंट बड़े तेज हो गए और अब वो कर रहे हैं अपनी शेयरिंग्स। फिर मैंने उनके बाद भी 4-5 मिनट अकेले बोल के जो मैंने कहना था कह के फाइल रिकॉर्ड करके सेव कर, तो मैंने हंस के सोचा कि जो बात मैं लोगों को कह रही थी वो मेरे साथ हो गई। मैं जो कह रही हूँ कि कोई सुने ना सुने आप बोलते रहे, तो मैं भी बोलती रही। और ऐसा बहुत दफा होता है, मुझे पता होता है कि मैं अब अगर खराब करूंगी बोलूंगी नहीं, मुझे तो पता है अब कोई नहीं सुन रहा, लेकिन इस रिकॉर्डिंग को तो नहीं पता कि कोई नहीं सुन रहा। तो ये सब बातें तजुर्बे से आती है। जैसे खाना पकाने में हम तेज हो जाते हैं ना, फिर बचा कुचा भी डाल के नई चीज बना लेते हैं, और नई बच्ची ने खाना बनाना मुसीबत पड़ जाती है, वो नहीं है क्या नहीं, वो इतनी सी चीज नहीं होती, वो शुरू नहीं करती केक बनाना, तो मसला होता है ना। तो प्रैक्टिस मेक्स अ मैन परफेक्ट, तो इंशाल्लाह एक वक्त आएगा कि आप बहुत अच्छे टीचर बनेंगे। शर्त यह है कि अनसितो, खामोशी से सुनो। तो सारी ये लंबी बात किस पे हो गई कि खामोश रहना चाहिए। उसके बाद जो साइट का इशू है इस हदीस में, उसमें बहुत सारी बातें हैं, लेकिन सबसे बड़ी बात इसमें हम ये नोट कर सकते हैं कि इस्लाम का मिजाज क्या है कि लोगों की लड़ाइयाँ झगड़े खत्म हो, फिर इसके बाद एक दूसरे से लड़ना नहीं, तस्किया किया। और इससे ये भी पता चलता है कि नबी सल्लम की तालीमात जो थी ना वो तस्किया करती थी लोगों का। आज हम किताबों का बोझ लाते हैं, डिग्रियां क्या हैं, किधर से पढ़ा, कितने डिप्लोमे, तस्किया नहीं होता। देखिए सहाबा 1-2 नहीं थे, लाखों में थे अल्लाह के नबी सल्लम के दुनिया से जाने के वक्त, इसी कुरान ने उनका तस्किया किया ना। उन्होंने लोगों से कोई नातें सुनी थी ना, लोगों से कोई फजीलतें ऐसी सुनी थी ना, किससे सुने थे, सच्चा कुरान नबी की जुबान से, यानी कुरान एक सच्चे नबी की जुबान से सुना, तो इससे तस्किया होता है। फिर अगली हदीस में हम देखेंगे अगला बाब क्या है, कि बाब क्या है जब आलिम से पूछा जाए कि लोगों में कौन ज्यादा जानने वाला है तो उसे क्या कहना चाहिए। अब देखिए जरा टॉपिक क्या है, मा युस्तहब्बु लिल आलिमी, मा मैंने क्या, युस्तहब्बु महबूब है, पसंदीदा है, इंग्लिश में आप लिख लीजिए रिकमेंडेड है, व्हाट इज रिकमेंडेड लिल आलिमी, एक आलिम के लिए, इजा जब सुईला उससे सवाल किया जाए, सवाल क्या किया जाए, अय्युन्नासी कौन लोगों में से आलमु ज्यादा आलिम है। अब इस पे आप एक स्टोरी पूरी सुनेंगे, आप टॉपिक समझ गए ना। मिसाल है कि कोई आपके पास आए और आपसे कहे कि ये बताइए कि दुनिया में सबसे बड़ा आलिम कौन है, तो इसका जवाब क्या देना चाहिए। इंशाल्लाह आप ये हदीस आप पढ़ेंगे, ये वाक्या तो मैं इसको इंशाल्लाह थोड़ा सा शुरू करके फिर आपको उर्दू में पढ़ के सुनाऊंगी। रिवायत अन उबई बिन काबिन अन नबी सल्लल्लाहु अलैहि वसल्लम, हजरत उबई बिन काब रजी अल्लाह अन्हु से रिवायत है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया। अब ये जो वाक्य है ये मैं आपको उर्दू में पढ़ के सुनाती हूँ क्योंकि काफी तवील है, तो जो मुश्किल लफ्ज आपको अरबी का लगेगा उसको बाद में पूछ लीजिएगा। कामस मूसन नबी खतीबन फी बनी इसराइल, मूसा अलैहिस्सलाम एक दिन बनी इसराइल में खुतबा देने के लिए खड़े हुए, तो इनसे पूछा गया कि सब लोगों में बड़ा आलिम कौन है, उन्होंने कहा मैं हूं। अब आप कहेंगे मूसा ने कहा मैं आलिम हूं, भाई क्यों कहा, देखिए, मूसा ने खुद पसंदी नहीं की। मूसा ने क्या सोचा, नंबर एक कि तौरात मेरे ऊपर उतरी है, और इसी तरह की बातें। बास तो कहते हैं कि ये वाकया तौरात के नजूल से पहले का है, लेकिन मूसा ने हकायक की बुनियाद पे कहा, क्योंकि उस वक्त वाकई कोई और दूसरा शख्स नहीं था। तो उन्होंने कहा कि मैं हूं। अल्लाह ताला ने इन पर इताब फरमाया। इताब क्या होता है? अतबा से उतबा, नाराजगी को कहते हैं। इकाब पकड़ है ना, जैसे तीन लफ्ज लिखी है, मैं आपको भी बता देती हूँ, अताब, इकाब और अजाब। अजाब तो सारे समझते हैं ना, क्या मतलब होता है अजाब का, आपको पता? अजाब टॉर्मेंट, पनिशमेंट, इसका लफ्जी मतलब पता है आपको क्या? कुरान में पढ़ चुके, हाज अजबुन फोरातन साइगल शारबीन। अजीबा कहते हैं मिठास को, मीठा, स्वीट। और अजाब क्या, फिर ये क्या बात है? अजीबा तो मिठास है, या मतलब आइन जाल बा में मिठास है, तो फिर अजाब क्या हुआ? मिठास छीनने वाला। अजाब जब आते हैं ना, जिंदगी की मिठास खत्म हो जाती है, चीजें होती हैं, मजा नहीं है। आज है नहीं ऐसा, नेमते हैं, खाने हैं, कपड़े हैं, औलाद है, सब कुछ है, उनकी मिठास नहीं है। फीका फीका दीन है, लोगों की दीन भी फीका, दुनिया भी फीका, फीकी नेमते भी फीकी। बाहर वाले हसरत करेंगे, हाँ इतनी बड़ी गाड़ी, अंदर लड़ाई हो रही होगी मियां बीवी की। इतना बड़ा घर, तो घर में एक कोने में बेटा है तो दूसरे में माँ है, तो कहीं बीवी है तो कहीं शौहर है। आज बाकी नेमतों की मिठास खत्म हुई हुई है, और ये दीन की दूरी की निशानी होती है। तो अजाब है आखिरी हद, मिठास खत्म कर दी उसने आपकी जिंदगी से। जहां अल्लाह के अजाब आते हैं, वहां बंदे की जिंदगियां जीरन हो जाती हैं। अल्लाह ताला कहते हैं कि नुकैस लहू शैतान फैनो सा करीना, शैतान दोस्त बन जाता है। एक जगह आता है सूरह तौहा में, अल्लाह ताला फरमाते हैं कि वमन आरादान जिक्री फैन लहू मईशतन दन का, जो हमारी याद से मुंह फेरता है उसकी जिंदगी उस पर तंग करते हैं। ठीक है, इकाब क्या है? किसी को मतलब अजाब तो ना देना, लेकिन थोड़ा सा उसको डांटना। यानी अजाब में तो बंदा अक्सर खत्म ही हो जाता है ना, इकाब हल्के दर्जे का अजाब कह लीजिए। और अताब है डांट, माँ बच्चे को मारूंगी, ये अताब है। फिर कभी हाथ उठा के दिखाती है, ये अकाब है। और कभी चांटा भी लगा देती है, ये अजाब है। ठीक है, तो यहाँ क्या लफ्ज है कि मूसा अलैहिस्सलाम ने जब ये बात कही तो अल्लाह ताला ने उन पर एताब फरमाया, यानी नाराज हुए, क्योंकि उन्होंने इल्म को अल्लाह के हवाले ना किया। उनको क्या कहना चाहिए था? अल्लाह सबसे ज्यादा जानने वाला है। सहाबे किराम क्या कहते थे इसके बरक्स? अल्लाहु आलमु व रसूलुहु, अल्लाह खूब जानता है और रसूल खूब जानता है। तो अपने ऊपर ले ली, और अल्लाह ताला का नाम भी अललीम है ना, अल्लाह सुब्हान तआला अललीम है। और सूरत यूसुफ में भी आप पढ़ चुके थे ना, फौका कुल्लज़ी इल्मिन अलीम, हर इल्म वाले के ऊपर एक इल्म वाला है। जिसने अपने इल्म को ज्यादा जान लिया ना, ये उसके थोड़ा इल्म होने की अलामत है। जितना इल्म ज्यादा होता है ना, उतना आपको अपना इल्म थोड़ा लगने लगता है। चुनाचे फिर अल्लाह ताला ने इन पर वही भेजी कि मेरे बंदों में एक बंदा जहां दो दरिया मिलते हैं ऐसा है जो तुझसे ज्यादा इल्म रखता है। अब आप सोचिए जरा, इमेजिन कीजिए मूसा को, अल्लाह ने कहा तुम आलिम नहीं, तुमसे भी कोई बड़ा है, तो क्या कहते? हाँ मैं कोई छोटा हूं, आराम से बैठो, मैं नहीं जाता। ये किबर है, ये जहालत है, ये कम इल्मी है। देखिए, नया कपड़ा बहुत अकड़ा होता है ना, फिर कसरत इस्तेमाल उसको नरम कर देता है। नया इल्म बड़ी अकड़ पैदा करता है, एक दिमाग में सवार हो जाती है चीज़, मैं इल्म वालों, मैं पढ़ाता हूँ, मैं तो बहुत बड़ा आलिम हूँ, शहर में इतने लोग मुझे जानते हैं, लोग तो मुझे उस्ताद की हैसियत से जानते हैं, मैं कहीं जाके शागिर्द बन जाऊँ। जिसने इस फितने को तोड़ दिया, उसके लिए खैर के दरवाजे खुल गए। मूसा अलैहिस्सलाम का यही मामला हुआ। कहा अच्छा, मेरे से भी ज्यादा इल्म वाला है? मूसा अलैहिस्सलाम ने कहा परवरदिगार, मेरी इनसे कैसे मुलाकात हो सकती है? ये है शौक इल्म का कि बस मुझे ये बता दें कि अब मैं उनसे कैसे सीखूं। हुक्म हुआ कि एक मछली को थैले में रखो, जहां वो गुम हो जाए वही इसका ठिकाना है। फिर मूसा अलैहिस्सलाम रवाना हुए, और इनका खादिम यूसुफ बिन नून भी साथ था। इन दोनों ने एक मछली को थैले में रख लिया। जब एक पत्थर के पास पहुंचे तो दोनों अपने सर इस पर रखकर सो गए। इस दौरान मछली थैले से निकलकर दरिया में चली गई। अब ये कैसे हुआ? मौजज़ा था, अल्लाह नबियों के साथ मौजज़े करता था। जिंदा मछली थी, वो उछल कर थैले से निकल गई। ये अल्लाह ताला की तरफ से एक सिंबल था, जिससे मूसा अलैहिस्सलाम और इनके खादम को ताज्जुब हुआ। फिर दोनों बकिया रात और एक दिन चलते रहे। सुबह को हजरत मूसा ने अपने खादम से कहा कि नाश्ता लाओ, हम तो इस सफर से थक गए हैं। मूसा अलैहिस्सलाम जब तक इस जगह से आगे निकल नहीं गए जिसका इनको हुक्म दिया गया था, इस वक्त तक उन्होंने कुछ थकावट महसूस न की। इस वक्त इनके खादम ने कहा, क्या आपने देखा कि जब हम पत्थर के पास बैठे थे तो मछली निकल भागी थी और मैं इसका जिक्र करना भूल गया? موسیٰ علیہ السلام نے کہا ہم تو اس کی تلاش میں تھے، آخر وہ دونوں کھوج لگاتے ہوئے اپنے پاؤں کے نشان پر واپس لوٹے. آپ کو کیا لگ رہا ہے بھلا اس وقت کیا آپ جمعے کے دن سورت کہاں پڑھیں؟ تو اس طرح بھی کبھی پڑھ کے دیکھا کرے کہ اردو بھی ساتھ ہی سمجھ آ جائے. خیر جب اس پتھر کے پاس پہنچے تو دیکھا ایک آدمی کپڑا لپیٹے ہوئے یا اپنے کپڑے میں لپٹا ہوا ہے. موسیٰ علیہ السلام نے اسے سلام کیا. حضرت خضر علیہ السلام نے کہا کہ تیرے ملک میں سلام کہاں سے آ گیا؟ آپ دیکھیے ذرا حضرت موسیٰ کی بات کہ تو سلام کیوں کر رہا ہے، تیرے پاس سلام کہاں سے ہے؟ حضرت موسیٰ نے کہا کہ میں یہاں کا رہنے والا نہیں ہوں بلکہ میں موسیٰ ہوں. یعنی اس شخص نے موسیٰ کو دیکھ کے کہا. اس سے ایک بات پتہ چلتی ہے، ساتھ ہی نوٹ کرتے جائیں، کہ اسلام سے پہلے بھی وقت ملاقات سلام کہنے کا رواج تھا. یہ جو گڈ مارننگ گڈ ایوننگ یہ سب چیزیں جو وہ پہلے نہیں تھی. تو یہ بہت بات کی باتیں ہیں، صبح شام کا سلام الگ کرنا، اصل سلام اس وقت میں بھی تھا. حضرت موسیٰ علیہ السلام نے کہا میں یہاں کا رہنے والا نہیں ہوں بلکہ میں موسیٰ ہوں. حضرت ازر نے کہا کیا بنی اسرائیل کے موسیٰ ہو؟ انہوں نے کہا ہاں. اس سے پتہ چلتا ہے ان کو بھی ان کے بارے میں کچھ پہلے سے پتا تھا. کہا میں اس امید پر تمہارے ہمراہ ہو جاؤں کہ جو کچھ ہدایت کی تمہیں تعلیم دی گئی وہ مجھ کو بھی سکھا دو گے. حضر علیہ السلام نے کہا تم میرے ساتھ رہ کر صبر نہیں کر سکو گے. اس کو ہائی لائٹ کرے، آیت کے اندر قرآن میں بھی آتا ہے اور جہاں بھی آپ پڑھیں گے، ان نقل صبر، علم کے لیے صبر لازمی ہے اور صبر ہی استقامت میں ڈھلتا ہے تو انسان آخر تک پہنچتا ہے. قرآن کے سفر کے آغاز میں بہت سارے لوگ ہوتے ہیں، حدیث کے سفر کے آغاز میں بہت سارے لوگ ہوتے ہیں. جب کوئی نیا کورس شروع ہوتا ہے، نئی کلاس شروع ہوتی ہے، روم کھچ کھچ بھرے ہوتے ہیں. آہستہ آہستہ گھٹتے گھٹتے وہ انگلیوں پہ گننے کے لوگ کیوں رہ جاتے ہیں؟ کیونکہ ان نقل تستتی یمائی یا صبرا، اور یہ چیز صبر کے بغیر آتی نہیں ہے. پھر انہوں نے کہا کہ تم میرے ساتھ صبر نہیں کر سکو گے. موسیٰ علیہ السلام، بات یہ ہے کہ اللہ تعالیٰ نے ایک قسم کا علم مجھے دیا جو تمہارے پاس نہیں ہے، اور آپ کو ایک قسم کا علم دیا جو میرے پاس نہیں ہے. حضرت موسیٰ علیہ السلام نے کہا انشاءاللہ تم مجھے صبر پاؤ گے اور میں کسی کام میں آپ کی نافرمانی نہیں کروں گا. پھر وہ دونوں سمندر کے کنارے چلے. ان کے پاس کوئی کشتی نہ تھی، اتنے میں ایک کشتی گزری. انہوں نے کشتی والوں سے کہا کہ ہمیں سوار کر لو. حضرت خضر علیہ السلام پہچان گئے، اس لیے کشتی والوں نے بغیر اجرت بٹھا لیا. اتنے میں ایک چڑیا آئی اور کشتی کے کنارے بیٹھ کر اس نے سمندر میں ایک دو چنچے ماری. حضرت خضر علیہ السلام بولے اے موسیٰ، میرے اور تمہارے علم نے اللہ کے علم سے صرف چڑیا کی چونچ کے بقدر حصہ لیا. پھر حضرت خضر نے کشتی کے تختوں میں سے ایک تختہ اکھاڑ دیا. حضرت موسیٰ کہنے لگے ان لوگوں نے تو ہمیں بغیر کرائے کے سوار کیا، اور آپ نے یہ کام کیا کہ ان کی کشتی میں چھید کر ڈالا تاکہ اہل کشتی کو غرق کر دو. حضرت خضر نے فرمایا کیا میں نے نہ کہا تھا کہ تم میرے ساتھ رہ کر صبر نہ کر سکو گے؟ حضرت موسیٰ نے جواب دیا میری بھول چوک پر مواخذہ کر کے، یعنی میری پکڑ. مواخذہ کیا ہوتا ہے؟ اخذہ سے پکڑ. میرے کام میں مجھ پر تنگی نہ کرو. رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا موسیٰ علیہ السلام کا پہلا اعتراض بھول کی وجہ سے تھا، یعنی بھول گئے. پھر دونوں کشتی سے اتر کر چلے. ایک لڑکا ملا جو دوسرے لڑکوں سے کھیل رہا تھا. خضر علیہ السلام نے اس کا سر پکڑ کر الگ کر دیا. موسیٰ نے کہا آپ نے ایک معصوم جان کو ناحق قتل کیا. خضر علیہ السلام نے کہا میں نے آپ سے نہ کہا تھا کہ آپ میرے ساتھ صبر نہیں کر سکیں گے؟ ابن عیینہ کہتے ہیں کہ اس جواب کی نسبت اس میں زیادہ تاکید تھی، یعنی استاد نے ذرا سختی سے ڈانٹا کہ آپ صبر نہیں کر سکتے. پھر دونوں چلتے چلتے گاؤں کے پاس پہنچے. وہاں کے باشندوں سے انہوں نے کھانا مانگا. انہوں نے ان کی مہمانی کرنے سے صاف انکار کر دیا. اسی دوران دونوں نے ایک دیوار دیکھی جو گرنے کے قریب تھی. حضرت خضر علیہ السلام نے اسے اپنے ہاتھ سے سہارا دے کر سیدھا کر دیا. حضرت موسیٰ علیہ السلام نے کہا اگر تم چاہتے تو اس پر اجرت لے لیتے. حضرت خضر علیہ السلام بولے بس یہاں سے ہمارے تمہارے درمیان جدائی کی گھڑی آ پہنچی ہے. رسول اللہ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا اللہ تعالیٰ موسیٰ علیہ السلام پر رحم فرمائے، ہم چاہتے تھے کہ کاش موسیٰ صبر کرتے تو ان کے مزید حالات بھی ہم سے بیان کیے جاتے. پوری کہانی آپ نے سن لی صرف اس بات میں کہ جب کوئی یہ کہے کہ کس کو زیادہ علم ہے تو یہ کہنا چاہیے کہ اللہ تعالیٰ کو زیادہ علم ہے. پھر آپ دیکھیے کہ جن لوگوں نے تو تفسیر سنی ہوئی ہے سورۃ الکہف کی، وہ تو اس کے اندر بہت کچھ پا رہے ہوں گے کیونکہ ہم نے اس کو بہت ڈیٹیل سے کیا تھا. لیکن تینوں واقعات کا ایک تھیم ہے، اور وہ کیا ہے کہ بعض دفعہ زندگی میں جو حالات ہمارے ساتھ پیش ہوتے ہیں ہمیں ان کی حکمت نہیں سمجھ آ رہی ہوتی. اللہ تعالیٰ نے اس دنیا میں ہر چیز اسباب کے پردے میں چھپائی ہوئی ہے. جب ہم اسباب کے پردے کے اندر سے جھانکے بغیر ان باتوں پہ اعتراض شروع کر دیتے ہیں ایسا کیوں ہوا ہمارے ساتھ، تو یہ بھی مثلا سردی کیوں ہے، گرمی کیوں نہیں، گرمی کیوں ہے، حالانکہ ہر چیز کی حکمت ہمیں بعد میں نظر آتی ہے کہ یہ سب کچھ ہمارے ساتھ جو وہ اس میں کتنی خیر تھی۔ تو انسان کو ہمیشہ اللہ تعالیٰ کے فیصلوں پہ راضی رہنا چاہیے۔ اللہ تعالیٰ انسان کے حق میں جو فیصلہ کرتے ہیں وہ حکمت پہ بھی مبنی ہے اور محبت پہ بھی مبنی ہے، اور انتظار بھی کروانا چاہتے ہیں۔ پھر اسی طرح آپ دیکھیے کہ اس سے یہ پتہ چلتا ہے کہ علم کی اتنی خواہش ہونی چاہیے کہ موسیٰ علیہ السلام کے جو عربی کے لفظ ہے کہ لن ابرہو حتی یبلغ المجمع البحرین، کہ میں تو ٹلوں گا ہی نہیں جب تک کہ میں دریا کے دوسرے کنارے پہ نہ پہنچ جاؤں۔ ہم سوچیں کیا ہمارے اندر اتنی کمٹمنٹ ہے، ذرا سی کو ادھر کی ادھر بات ہوتی ہے گھر میں تو ہم علم کا دروازہ بند کر دیتے ہیں، ہوا چلتی ہے تو علم کا دروازہ بند، مہمان آتا ہے تو علم کا دروازہ بند، ذرا چھینک آ گئی تو علم کا دروازہ بند۔ حالانکہ آپ چلتے رہیے، وقت کے ساتھ حالات خود بخود بدلتے جائیں گے۔ تو انسان کو علم کا بہت شوق رکھنا چاہیے، حریص ہونا چاہیے، اس سے انشاءاللہ فائدہ بھی آپ کا اپنا بھی ہوتا ہے اور دوسرے لوگوں کو بھی آپ ایک مثال بن کے دکھاتے ہیں۔ بہت ساری ایسی چیزیں ہیں کہ جس کو آپ دیکھتے ہیں، پچھلے چند ایک آدھ ویک میں تھوڑی سی طبیعت بوجھل تھی، میں تو نہیں کہتی بیمار ہوں، میں تو کبھی نہیں بیمار ہوئی اللہ کے حکم سے اس طرح سے کہ جو مجھے پیچھے کر دے۔ تو میں نے اس کوشش میں کہا کہ چلے کوئی بات نہیں، میں اپنے آپ کو انرجی دینے کے لیے چلتی ہوں، تو مجھے آن لائن سے، اور خاص طور پہ یہاں بھی کچھ لوگ سوچتے ہوں گے، تو مجھے بہت اچھا اسٹوڈنٹس کا فیڈ بیک آیا، اور انہوں نے اپنا لکھا کہ ہم چھینک رہے تھے، ہم سنیز کر رہے تھے، لیکن ہم آپ جب بولتی تھی آپ کی آواز سن کر ہمیں شرم آ رہی تھی، اور ہم تو یہ کر رہے ہیں وہ کر رہے ہیں۔ تو اب دیکھیے کہ انہوں نے وہ مقصد پا لیا نا جو اس کے لیے میں بولی تھی۔ تو ٹھیک ہے میری آواز اچھی نہیں تھی، میری بات سننے میں ان کو اچھا نہیں لگ رہا ہوگا، مجھے خود بھی اندازہ ہوتا ہے کہ انسان کے پھر دل سے بات بھی نہیں اتنی نکلتی، لیکن کوئی بات نہیں، ہمیشہ علم نہیں لینا ہوتا، بعض اب انسان کچھ مثال بھی بنا دیتا ہے۔ تو ہمیشہ یاد رکھیے کہ جب عام حالات میں آپ اللہ کے راستوں میں نکلتے ہیں نا، تو یہ اللہ تعالیٰ کے علم کو لینے کے لیے ہوتا ہے، لیکن جب آپ مشکلات میں لیتے ہیں تو پھر اس میں انشاءاللہ اللہ تعالیٰ آپ کو ہمت بھی زیادہ دے دیتا ہے۔ اور پھر وہی بات جو میں نے شروع میں آپ کو کہی کہ جب آؤں گی تو پھر مچھلیاں بھی دعائیں کریں گی، اور چڑیاں بھی دعائیں کریں گی، چونٹیاں بھی کریں گی۔ گھر بیٹھا بیمار خود اپنے لیے دعا بھی نہیں پتہ کر سکتا ہے، کوئی گھر والا بھی کرتا ہے۔ تو کبھی آپ کو بھی لگے نا کہ آپ بیمار ہونے والے ہیں تو آپ فوراً کلاس میں آ جایا کریں، ڈاکٹر پہ بھی جا کے بیٹھنا ہوتا ہے تو یہاں بھی آ کے بیٹھ جائیں، تو وہ ساری دعائیں مچھلیوں کی جو ہیں وہ مل جائیں گی۔ بعض دفعہ انسان کو ایسی حفاظتی تدابیر بھی کرنی چاہیے۔ تو بہرحال کوئی سوال ہے آپ کے ذہن میں اس واقعے کو سننے کے بعد، یا اس کے متعلق کوئی بات کرنا چاہیں تو جی۔ دیکھیے قرآن پاک میں اتنی ڈیٹیل سے نہیں ہے، وہاں تو یہ آپ کو سنایا گیا تھا واقعہ۔ آپ اس واقعے کے آگے وہ سورۃ الکہف کا وہ رکوع نوٹ کر کے دیکھے تو آپ اس میں تو چند لائن ہیں، لیکن آپ کو اس لیے پتا ہے کہ یہی حدیث آپ کو وہاں سنائی گئی تھی۔ اور کوئی بات جو آپ نے سیکھا ادھر سے؟ جی ہاں جی ضرور،
جی
ہاں جی۔ تو موسیٰ علیہ السلام کو اپنا نام نہیں لینا چاہیے تھا، یہ مطلب ہے کہ اس میں ایک تھوڑی سی فیلنگ آ رہی ہے سیلف پروجیکشن کی، ٹھیک ہے جی۔ آپ
جو بات میرے دماغ میں آ رہی ہے وہ یہ کہ جب آپ کسی بھی انسٹیٹیوشن کو جوائن کریں، خواہ کتنا بھی آپ کے پاس علم ہو، طالب علم بن کر فقیر بن کر جائے تو علم زیادہ اور اترے گا۔
جی بالکل، عاجزی کے ساتھ علم آتا ہے، موسیٰ کی عاجزی تھی۔ آپ دیکھیے ہمیں تو استاد ایک دفعہ ڈانٹتے ہیں ہم دل میں سوچ لیتے ہیں بس ختم، اب دوبارہ ڈانٹا تو ہم نہیں آئیں گے، لیکن موسیٰ تین دفعہ ڈانٹ کھا کے خود ہی کہہ رہے ہیں کہ بس اب میں الگ ہو جاتا ہوں نا۔ تو کمٹمنٹ، عاجزی، صبر، اور اس پہ تو ایک لمبی لسٹ تیار کی تھی ہم نے کلاس میں کہ کیا کیا چیزیں جو علم کے باب میں ہوتی ہیں۔ یعنی آپ کا یہ سوال ہے کہ موسیٰ نے تو انشاءاللہ کہا تھا تو پھر بھی صبر کیوں نہیں کر سکے، تو اس کا جواب ہے کہ اللہ نے نہیں چاہا تھا۔ ہم جب بھی یہ لفظ بولتے ہیں نا انشاءاللہ، تو اس کے ساتھ ہی ہمارے ذہن میں یہ چیز آ جانی چاہیے کہ پھر اب جو اللہ چاہے گا وہی بہتر ہوگا۔ تو ہم اصل میں اپنی بھی باتیں ساتھ ملاتے رہتے ہیں اور اللہ تعالیٰ کو بھی بیچ میں ڈال دیتے ہیں۔ تو بہرحال اللہ تعالیٰ سے دعا کرتے ہیں، اس سیشن کا اتنا ہی کافی ہے۔ سبحانک اللہم وبحمدک اشہد ان لا الہ الا انت استغفرک واتوب الیک۔